नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तेमेलसिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, सरकारले सामाजिक सञ्जाल विधेयक 2081 संसदमा दर्ता गरेपछि अहिले सरकारवाला र जनस्तरमा विभिन्न कोणबाट बहस र छलफल भइरहेको छ। सरकारले सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याई ती माध्यमको दुरूपयोग गरी हुने गलत क्रियाकलाप रोक्न विधेयकको आवश्यकता औल्याएको छ। प्रस्तावित विधेयकमा सामाजिक सञ्जालको दुरूपयोग गरेमा कसुरको मात्रा अनुसार न्यूनतम 3 महिना कैद वा 50,000 जरिवानादेखि अधिकतम 5 वर्ष कैद र 25,00,000 जरिवानासम्मको व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकमा उल्लेखित व्यवस्थाहरू प्रयोगकर्ताको हकमा मात्र लागू नभई नेपालमा सञ्चालन हुन चाहने सामाजिक सञ्जालमाथि पनि लागू हुनेछ। विधेयकमा भएको व्यवस्था अनुसार कुनै पनि कम्पनीले सामाजिक सञ्जाललाई नेपालमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ। सामाजिक सञ्जाल नियमन सम्बन्धी कानून निर्माण गर्न यसअघि सर्वोच्च अदालतले समेत सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। विधेयक संसदमा दर्ता भएपछि कतिपयले संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकमाथि बाधा पुगेको टीका टिप्पणी समेत गरिरहेका छन्। आजको अन्तरसंवादमा हामी पछिल्लो समय नागरिकको प्रत्यक्ष पहुँचमा रहेका सामाजिक सञ्जाल नियमनको आवश्यकता के कस्तो रहेको छ, अभिव्यक्ति स्वतन्त्रता र कानूनी सीमा लगायतका विषयमा केन्द्रित भएर साइबर कानूनका विज्ञ व्यक्तित्व एवं सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डाक्टर रामकृष्ण तिमेलसिन्हासँग कुराकानी गर्दैछौ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, नमस्कार, धन्यवाद।
सरकारले माघ 15 गते सामाजिक सञ्जाल सम्बन्धी विधेयक 2081 संसदमा दर्ता गरेको छ। खास गरी यो विधेयकमा सामाजिक सञ्जाल नियमन सम्बन्धी कानूनी व्यवस्थाहरू प्रस्ताव गरिएका छन्, जसबारे यहाँ पनि अवगत नै हुनुहुन्छ। सूचना प्रविधिमा व्यक्तिको पहुँच बढ्दै गएको अहिलेको सन्दर्भमा यो कानूनको आवश्यकता के कस्तो छ आजका दिनमा? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
अहिले संसारको अति आवश्यक एउटा संवैधानिक अथवा कानुनी व्यवस्था मात्र नभएर अब जीवन सम्बन्धी व्यवस्था नै हुन पुगेको आजको स्थिति छ। अहिले मिडिया भन्दाखेरि सोसियल मिडिया सबभन्दा एक नम्बरमा आउने स्थिति छ। संसारलाई हेर्ने दृष्टिकोणमै अहिले परिवर्तन आएछ। यो चौथो पुस्ताको डेमोक्रेसीको आधार स्तम्भको रूपमा नै यो सोसियल मिडियालाई लिन थालिएको छ। त्यसो भएको हुनाले संवैधानिक रूपमा, कानुनी रूपमा, व्यावहारिक रूपमा पनि अब सोसियल मिडियालाई चाहिँ नजरअन्दाज गरेर त्यसको बारेमा नसोचेर त्यसको व्यवस्थित प्रचलन नगराएर रहन सक्ने स्थिति छैन। सोसियल मिडिया सबैभन्दा ठुलो ओपिनियन मेकरको रूपमा, जुन डेमोक्रेसीको लाइफ ब्लड हो अथवा जीवन रक्त हो, त्यो भएको हुनाले त्यसको बारेमा सोच्ने बेला भएकै हुनाले यी कामहरू सुरु भएका होलान्। तर त्यो सोच्दा संवैधानिक मूल्य, संवैधानिक मान्यता, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सहिष्णुता, राष्ट्र हित पनि हेर्नुपर्ने स्थिति छ।
कानूनी राज्य र विधिको शासनमा कुनै पनि कुरालाई कानूनको दायरा भन्दा बाहिर राखिँदैन, तर कानूनले व्यक्तिको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न हुँदैन भन्ने विश्वव्यापी मान्यता पनि रहेको छ। अहिले विधेयकको पक्ष र विपक्षमा विभिन्न किसिमका बहसहरू भइरहेका छन्। कानून निर्माणका क्रममा पक्ष र विपक्षमा बहस हुँदा यसले विधेयकलाई थप परिष्कृत बनाउन पनि पक्कै पनि सहयोग गर्ला भन्ने अपेक्षा पनि गर्न सकिन्छ। नियमन सम्बन्धी कानून र संविधानले प्रत्याभूत गरेको स्वतन्त्रताको हकको सम्बन्ध कस्तो हुनुपर्छ यहाँको बुझाइमा, र अहिलेको यो विधेयकलाई यहाँले कसरी हेर्नु भएको छ?
यसलाई अब फ्रिडम अफ एक्सप्रेसनको पर्सपेक्टिभबाट हेर्नु पर्ने हुन्छ। नागरिकको अभिव्यक्ति स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण स्वतन्त्रता हो। अब हाम्रो लोकतन्त्रको स्थापनादेखि लिएर हाम्रो सभ्यता नै यो अभिव्यक्तिको स्वतन्त्रताको जगमा अडेको छ। त्यसकारण अभिव्यक्तिको स्वतन्त्रतालाई हामीले एकदमै महत्त्वका साथ हेर्नुपर्छ, त्यो हेर्दा अभिव्यक्तिको स्वतन्त्रतामा एउटा सिद्धान्त छ, तपाईँलाई हात हल्लाएर हिँड्ने स्वतन्त्रता छ, तर हात हल्लाउँदा अर्को व्यक्तिको नाकमा ठोक्ने अधिकार छैन। यो नै यसको एउटा मिनिमम कुरा हो। र जस्तो अमेरिकाको संविधानमा पनि फर्स्ट अमेन्डमेन्ट भनेर फ्रिडम अफ प्रेसलाई राखेका छ, अरू धेरै विकसित देशहरूका संविधानमा अभिव्यक्तिको स्वतन्त्रतालाई राखिएको छ, र अमेरिका जस्तो देशमा त त्यसको कुनै अपवाद पनि छैन। अपवाद त अदालतले मात्रै विकास गरेको छ। अदालतले विकास गर्दा पनि केही थ्योरीहरू छन्, क्लियर आइन प्रेजेन्ट डेन्जर भन्छ, यदि स्पष्टसँग देखिने कुनै खतरा त्यो अभिव्यक्तिबाट हुनसक्छ भने त्यसलाई नियमित गर्न सकिन्छ, रोक्न सकिन्छ, अन्यथा अभिव्यक्ति स्वतन्त्रतालाई सबैभन्दा बढी मान्यता दिइएको देखिन्छ। त्यसर्थ हामीले पनि हेर्दा दुईवटा पछि हेर्नुपर्छ जस्तो मलाई लाग्छ। एक त यो ऐन बनाउने बेलामा जुन लेभलको स्टेक होल्डर्स पार्टिसिपेसन अथवा सरकारवालाहरूको सँगको सहकार्य उनीहरूसँगको छलफल गर्नुपर्छ त्यो लेभलमा नभएको भन्ने कुरो देखिएको छ स्पष्टसँग। दोस्रो कुरो यो नियमन सोसल मिडियाको परिभाषाको कुराहरू पनि त्यसमा छ। सोसल मिडियाको स्पष्ट परिभाषा, अब त्यसलाई नियमन गर्नुपर्ने अवस्थामा राष्ट्रहित भनेको के हो, व्यक्तिगत हित भनेको के हो, यी सबै परिभाषाहरूमा स्पष्टता ल्याउनु जरुरी थियो। त्यसमाथि तेस्रो कुरा यो क्रिमिनल ल मोडलमा गयो अथवा सजायमुखी भयो, यसलाई चाहिँ नै फेसिलिटेटिभ टाइपको, यसलाई चाहिँ नै शिक्षाको माध्यमबाट, कोड अफ कन्डक्टको माध्यमबाट, अरू तरिकाबाट जुन रेगुलेट गर्न सकिन्छ केही कुराहरू, त्यो पनि एकदम हाई ठुलो पेनाल्टीको रूपबाट लगाएको हुनाले यो पेनल प्रोभिजनले कतै संविधानको मुख्य मूल्यमा र मान्यता दिन्छ अभिव्यक्तिको स्वतन्त्रताको, त्यो मूल्य र मान्यतामा नै असर त पार्दैन भन्ने झट्का पसेको छ। अहिले चाहिँ नै प्रेस अर्गनाइजेसन्सहरू, नागरिक समाज अथवा अभिव्यक्ति स्वतन्त्रताको हिमायती सङ्गठनहरू, व्यक्तिहरू, यो सबैलाई एउटा डर पस्ने अवस्था आइपरेको मैले देखेको छु।
यहाँले भने जस्तै अब नेपालमा विधिको शासन स्थापित गर्न र खबरदारी गर्न, खास गरी पछिल्लो समय सरकारले गरेका निर्णय उपर जनताको प्रतिक्रिया के कस्तो छ, त्यसलाई रुचाए कि रुचाएनन् भन्ने विषय सामाजिक सञ्जालबाट अभिव्यक्त हुने गरेको छ, त्यसलाई नै मानक बनाएर निर्णयहरू परिवर्तन हुनेसम्मको अवस्था पनि देखिएको छ। यस हिसाबले अब सामाजिक सञ्जाललाई कसरी नियमन गर्नुपर्छ अथवा कानूनी हद कतिसम्म हुनुपर्छ यहाँको बुझाइ? अब त शंका कति पनि गरिएको छ भनेदेखि केही कुरा बोल्न अथवा कुनै निर्णयको विरूद्धमा लेख्न पनि कानूनलाई सोच्नुपर्ने हो कि भनेर कतिपय सरकारवालाहरूले यो विषयलाई उठान गरिरहनु भएको छ। हुन त गलत गर्नेलाई मात्र कानूनी कारवाही हुन्छ, गलत नगर्नेलाई कानूनी कारवाही हुँदैन, तर पनि यस हिसाबले जुन डर र त्रास एक किसिमको चाहिँ व्यक्त भइरहेको छ, यसलाई कसरी हेर्न सकिन्छ? अर्कोतिर सरकारले भनिरहेको छ कि गलत नगर्नेको हक मा कानूनले कुनै पनि असर गर्दैन, जसले गलत गर्छ त्यसको हकमा कानून क्रियाशील हुने हो भन्ने कुराहरू पनि रहेका छन्। यी तमाम विषयहरूको सन्दर्भलाई कसरी सम्बोधन गर्न सकिन्छ त?
मलाई के लाग्छ भने यसको स्पष्ट मार्गचित्र संविधानमा नै छ, किनकि हाम्रो विचार तथा अभिव्यक्ति स्वतन्त्रताको जुन हक छ त्यो अनलिमिटेड एब्सोल्युट होइन, त्यसलाई नियमन गर्न सकिन्छ, तर नियमन गर्ने न्यूमा रेस्ट्रिक्सन गर्न सकिँदैन। अब नियमन के को आधारमा कसरी गर्ने भन्ने पनि संविधानमा स्पष्ट गाइडलाइन छ। देशको सुरक्षाको इस्यु हुनसक्छ, नागरिकको गोपनीयताको हकको इस्यु हुनसक्छ, गाली बेइज्जतीको कुरा हुनसक्छ, अदालतको मानहानिको कुरा हुनसक्छ। ती जुन गाइडलाइन्सहरू संविधानमा दिइएका छन् ती गाइडलाइन्सलाई स्पष्ट परिभाषित गरेर नियमन गर्न सकिन्छ, तर त्यो नियमन गर्नु भनेको नियन्त्रित गर्नु होइन। अहिले यहाँ मुख्य कुरो कतै यसले नियन्त्रित गर्न खोजेको त होइन भन्ने आशंका भयो। त्यो कुरामा क्ल्यारिटीको लागि केही शब्दहरूको परिभाषा गर्न पनि जरुरी छ। सोसल मिडियामा कस्तो किसिमको कुराहरू अहिले आइरहेछन्, त्यसले डेमोक्रेटिक स्ट्रेन्थनिङ भएको छ कि थ्रेट्स भएको छ, यो दुईटाको अडिट पनि हुन जरुरी छ। र हामीले देखिरहेछौँ सोसल मिडिया पनि रेस्पोन्सिबल हुन जरुरी छ, तर रेस्पोन्सिबल हुनु भनेको चाहिँ नै रेस्ट्रिक्सनको आधारमा बोल्नै नपाउने, एकदमै डराउने, त्यसले फेयर साइकोसिस अथवा डर सृजना गर्ने चाहिँ हुनु भएन एउटा। अर्को अहिले देखिरहेको त हामी छैनौँ, अब जुडिसियल एप्रोच पनि कस्तो हुन्छ, यसलाई न्यायपालिकाले कुन दृष्टिकोणले हेर्छ, किनकि मुद्दा त परिहाल्छ। अहिले पनि हामीले देखिरहेछौँ हामीसँग गाली बेजी सम्बन्धी ऐन पनि छ, अब नेसनल सेक्युरिटीको छुट्टै प्यारामिटर बनाएर र ऐन बनाउनु पर्ने स्थितिमा हामी त्योसम्म पुगिसकेको देखेको छैन मैले। त्यस कारण यी जुन जुन अवस्थाहरू छन् ती अवस्थाहरूलाई एड्रेस गर्ने, त्योभन्दा पनि बढी अनरसिपको कुरामा यो फ्रिडम अफ एक्सप्रेसनमा काम गर्ने व्यक्ति सङ्घ संस्थाहरूसँगको विश्वासमा, उनीहरूसँगको सहकार्यमा, उनीहरूसँगको छलफलमा बनाएको भए यही विधेयकमा सामान्य संशोधन गरेर पनि अगाडि बढ्न सक्छ जस्तो मलाई लाग्छ।
सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालन भइरहेको विगतको जुन अवस्था थियो, त्यस्ता सामाजिक सञ्जालले नेपालबाट अरबौंको कारोबार गर्दै पनि आएका थिए, तर त्यसबाट नेपालले खास लाभ लिन सकिरहेको थिएन। अहिले प्रस्तावित विधेयकमा कुनै पनि सामाजिक सञ्जाल वा कम्पनी नेपालमा सञ्चालन हुन चाहे नेपालमा अनिवार्य दर्ता हुनुपर्ने र कारोबार अनुसारको कर पनि तिर्नुपर्ने व्यवस्थालाई उल्लेख गरिएको छ। यस हिसाबले नेपालको आर्थिक सबलीकरणमा त पक्कै पनि टेवा पुग्छ होला नि, जुन कुरा विधेयकमा व्यवस्था गरिएको छ।
मलाई के लाग्छ भने अब एउटा इन्डिभिजुअल अथवा व्यक्तिगत सामाजिक सञ्जाल प्रयोगकर्ता र संस्थागत रूपमा सामाजिक सञ्जालको व्यवस्थापन गर्ने अथवा अपरेसन गर्ने सञ्चालन गर्ने कम्पनी भनौँ न लिगल पर्सनको बिचमा फरक गर्नुपर्छ, र राज्यलाई थाहा चाहिँ हुनु पर्यो संस्थागत रूपमा कम्पनीकै रूपमा अथवा समाचार गृहकै रूपमा जसले यो सामाजिक सञ्जाल सञ्जालको चाहिँ नै व्यवस्थापन गर्छ त्यसको नोटिस राज्यमा हुनु जरुरी हो जस्तो मलाई लाग्छ। त्यो हुन जरुरी छ, राज्य इकोनोमिक पनि हुन जरुरी छ। ट्याक्स कसै पैसा कमाउँछ भने त्यो कमाउने व्यक्तिले ट्याक्स तिर्नु पनि पर्छ, भ्यालिडिटी अगाडि बढाउनु पनि पर्छ। त्यो मान्यतामा अलिकति अब साइन्टिफिक अरू देशको पनि कम्पेरेटिभ एप्रोच हेरेर त्यो अनुकूल बनायो भने मलाई लाग्छ त्यो राज्यले थाहा पाउने कुरा र दर्ता गर्नुपर्ने कुरा स्पेसल्ली कम्पनीको रूपमा अथवा संस्थाको रूपमा त्यो चाहिँ अनौचित्यपूर्ण भन्न सकिँदैन। जहाँसम्म अब व्यक्तिले एउटा व्यक्तिगत प्रयोगकर्ताको हिसाबको कुरा छ, व्यक्तिगत प्रयोगकर्ताले आफ्नो अभिव्यक्तिको स्वतन्त्रता सहज रूपमा बिना रोकावट गर्न पाउने व्यवस्था पनि त्यो दुइटै एकदम स्पष्टसँग राख्न जरुरी छ।
सर्वोच्च अदालतले पनि यसअघि सामाजिक सञ्जाल सम्बन्धी नियमन गर्नका लागि कानून निर्माण गर्न निर्देशनात्मक आदेश दिएको थियो। अब सूचना प्रविधि, सामाजिक सञ्जाल लगायतका विषयहरू जुन रूपमा अहिले अहम बनेर आइरहेका छन्, यस्ता विषयहरूलाई कसरी नियमन गरिनुपर्छ, नियमनका लागि कस्तो किसिमको कानून आवश्यकता पर्दछ, सर्वोच्च अदालतले निर्देशनात्मक आदेशमा अभिव्यक्त गरेका कुराहरूलाई चाहिँ कसरी समेट्नुपर्छ, यहाँले अघि केही कुरा भन्नुभयो व्यक्ति को हकमा र कानूनी व्यक्तिको हकमा फरक किसिमले अगाडि बढ्नुपर्छ, एउटै विषय गरेर ल्याउनु हुँदैन, फरक किसिमले जानुपर्छ भन्नुभयो, त्यसको लागि चाहिँ कसरी अगाडि बढ्न सकिन्छ त?
मलाई के लाग्छ भने अहिले पनि भनिसकेँ मैले, हाम्रो यो सबैको स्रोत अहिले कुराहरू गर्दा नेपालको संविधान नै हो। नेपालको संविधानको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता अनि सञ्चार सम्बन्धी हक अनि सूचनाको हक, गोपनीयताको हक, यी हकहरूको ब्यालेन्सिङ एकदमै जरुरी छ। त्यो ब्यालेन्सिङ गर्ने भनेको के हो भन्दा स्पष्टसँग कन्फ्युजिङ वर्डहरू नराख्ने। अहिले के भएको छ भने मान्छेहरूलाई कन्फ्युजन भएको छ, कतै राज्यले तिनै वर्डहरू अथवा प्रयोग गरेर नेसनल इन्ट्रेस्टको अथवा प्राइभेसीको अथवा स्टेट सिक्रेट्सको शब्दहरूकोमा खेलेर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन खोजेको त होइन अथवा यसलाई बढी क्रिमिनलाइज गर्न खोजेको त होइन, पेनल लको प्रोभिजनबाट फ्रिडम अफ एक्सप्रेसनलाई गभर्न गर्न खोजेको त होइन भन्ने आशंका अहिले भयो। त्यो आशंका मेटाउन जरुरी छ, त्यहाँ केही शब्दहरूको चाहिँ पुनर्व्याख्या अथवा एक्सप्लानेसन दिन जरुरी छ। त्यो गरियो भने मलाई लाग्छ यो नियमन त जरुरी छ, यो त सर्वोच्च अदालतले पनि भनेको छ, आम जनताले पनि यो छाडा रूपमा येलो जर्नालिजम अथवा चरित्र हत्याको कुरा, गोपनीयताको सीमाको ख्याल नगर्ने कुरा अथवा सेन्सेटिभ इन्फर्मेसनलाई चाहिँ नि प्रस्तुत गर्ने पस्किने कुराहरू र इन्डिभिजुअलले अर्को इन्डिभिजुअललाई अथवा संस्थालाई बिना आधार बिना तरिकाको एट्याक गर्ने कुराहरू गलत तरिका र गलत ठाउँमा कसैको इमेज र उसको चाहिँ व्यक्तित्व प्रस्तुत गर्ने कुराहरू यी रेगुलेट गर्न जरुरी छ, त्यो जरुरी एकदमै आवश्यक छ। तर त्यो रेगुलेसनको नाममा अहिले जुन कुरो भइरहेको छ पनिसमेन्टको दायरा पनि अलिकति बढी भयो जस्तो हो। अर्को कुरो त्यो रेगुलेसन गर्ने जुन परिपाटी र प्रोसिजरल एस्पेक्ट छ त्यो एस्पेक्टमा क्ल्यारिटी खोजे जस्तो मलाई लाग्छ। कम्प्लिटली यसको विरोध गरेको होइन, यसलाई चाहिँ हुनै हुँदैन, नियमन हुँदा हुँदैन भनेर कसैले भन्नु पनि हुँदैन भनेको छ जस्तो पनि मलाई लाग्दैन। त्यसैले यसमा फर्दर अलिकति गृह कार्य आवश्यक भएको मैले देख्दछु।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू। आजको अन्तर्संवादमा हामीले पछिल्लो समय नागरिकको प्रत्यक्ष पहुँचमा रहेका सामाजिक सञ्जालमा नियमनको आवश्यकता के कस्तो रहेको छ, अभिव्यक्ति स्वतन्त्रता र कानूनी सीमा लगायतका विषयमा केन्द्रित भएर साइबर कानूनका विज्ञ व्यक्तित्व एवं सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डाक्टर रामकृष्ण तिमल सेनासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। यहाँले पनि भन्दै हुनुहुन्थ्यो अब डिजिटल साक्षरता नभएर पनि अहिले सामाजिक सञ्जालको दुरूपयोग भएको देखिन्छ, जस्तो विवश तस्विरहरू सामाजिक सञ्जाल मार्फत पोस्ट गर्ने, अश्लील मिथ्या र भ्रामक सूचनाहरू पनि प्रेषित गर्ने, छदमवेशी सामग्रीहरू दिने, डिफेक बनाएर चरित्र हत्या गर्ने लगायतका विषयहरू पनि अहिले पछिल्लो समय सामाजिक सञ्जालका प्रयोगकर्ताहरूबाट भइरहेको छ। अझ खास गरी कुनै स्वार्थ केन्द्रित विषयवस्तुलाई त्यही अनुसार घुमाएर र कानून विपरीत दिने परिपाटी पनि अहिले बढ्दै गएको देखिन्छ। यस्ता गलत क्रियाकलापका निम्ति त कानून नरम भन्दा पनि कडा हिसाबले प्रस्तुत हुनुपर्छ होला नि त यो विषयमा।
अब यसको दुईटा पक्ष छ, गलत गर्नेलाई सजाय गर्नुपर्छ त्यो संसारभरि नै छ। अब त्यसको लागि साक्षरता अथवा डिजिटल लिटरेसी एकदमै जरुरी छ। अब हामी कहाँ के भयो भने यो टेक्नोलोजिकल एडभान्समेन्ट व्यक्तिको शैक्षिक स्तर अथवा सामाजिक आर्थिक स्तरभन्दा छिटो आइरहेको छ, त्यसले गर्दा नयाँ कुराहरूलाई नयाँ तरिकाले प्रयोग गर्दा केही चुनौतीहरू देखिन्छ। ती चुनौतीहरूलाई सामना गर्न सक्ने किसिमको सिभिल सोसाइटी अथवा नागरिक समाज अथवा राज्य संयन्त्रबाट हुनुपर्ने त्यो किसिमको चाहिँ एडुकेटिभ प्रोग्रामहरू एकदमै जरुरी छ। अब यसलाई फ्रिली अनरिउली हर्सो जस्तो अनियन्त्रित रूपमा छाड्न पनि हुँदैन, किनकि अनरिउली रूपमा जाँदाखेरि एउटा व्यक्तिको स्वतन्त्रतालाई हामीले सोच्दाखेरि अर्को व्यक्तिको स्वतन्त्रता अथवा प्रतिष्ठा अथवा इज्जत अथवा उसको सम्पत्ति अथवा उसको जीवन सम्बन्धी हकमै असर पर्ने गरी बोल्न लेख्न अथवा अभिव्यक्त गर्न पाइँदैन। त्यो कुरो कष्ट बुझ्न जरुरी छ। यदि कसैले त्यो गर्छ भने त्यसको रिमेडी के हो त भन्दा अहिले कन्सेप्ट संसारभरि नै डेभलप भएको छ, डक्ट्रिन अफ प्रोपोर्सनालिटी भन्छ। जति गल्ती गरेको हो त्यो गल्ती अनुसारको सजाय, एउटा सानो गल्तीलाई र ठुलो गल्तीलाई एउटै कानुनको एउटै लेभलबाट सजाय गर्दाखेरि अन्याय हुन जान्छ। त्यसैले यो डक्ट्रिन अफ प्रोपोर्सनालिटी अथवा समानुपातिकताको सिद्धान्त यो सजायमा पनि गर्नु पर्यो र जजहरू अथवा जुडिसियरीले पनि यो फ्रिडम अफ एक्सप्रेसन सम्बन्धी कानुनहरूको इम्प्लिमेन्टेसन गर्दा गालीबेजी कानुनको बारेमा सोच्दा अथवा सामाजिक सञ्जाल प्रयोग गरेर कसैको चरित्र हत्या गरेको अथवा गलत गरेको संविधान विपरीत कार्य गरेको अवस्थामा के कस्तो सेन्टेन्सिङ पोलिसी हो अथवा पनिसमेन्टको दायरा कस्तो हो, यसलाई कोड अफ कन्डक्टले मात्रै पुग्छ कि अलिकति बढी दण्ड दिन पर्ने हो भन्ने बारेमा पनि अब अलिकति बढी अभ्यास गर्न जरुरी भएको मैले देखेँ।
यहाँले भने जस्तै कानूनको समयानुकूल परिमार्जन पनि हुन सकिरहेको छैन। अहिले सामाजिक सञ्जाल विधेयकमा उल्लेख भएका कतिपय विषय राष्ट्रिय प्रसारण ऐनमा पनि समावेश छन्, केही विषय छापाखाना तथा प्रकाशन ऐनमा पनि उल्लेख भएको देखिन्छ। अझ धेरै विषयहरू र धेरै हदसम्म मुलुकी संहितामा अहिले विधेयकमा ल्याइएका विषयहरू प्रष्ट रूपमा समावेश भएको पनि देखिन्छ। त्यो सामान्य कानून भयो, एउटै विषय फरक फरक विशेष कानूनमा उल्लेख भएका छन्, जसले गर्दा कानूनमै दोहोरोपन पर्ने तेहोरोपना देखिने अवस्था पनि अहिले सिर्जना भइरहेको छ। यस्तो अवस्थामा कानूनलाई एकरूपता दिएर अगाडि बढ्न कसरी सकिन्छ? हुन त अन्य कानूनहरूमा पनि विशेष कानून र सामान्य कानूनमा भएका कुराहरू बीच पनि तालमेल मिलेको देखिँदैन। भनिसकेपछि कानूनलाई एकरूपता दिएर अगाडि कसरी बढ्नुपर्छ? यो विधेयकको सन्दर्भमा र यो सामाजिक सञ्जाल सूचना प्रविधि सम्बन्धी कानूनको सन्दर्भमा
एकदमै राम्रो यो प्रश्न लाग्यो मलाई। अहिले पनि समस्या के छ, जस्तो उदाहरणको रूपमा व्यक्तिको गोपनीयतासँग सम्बन्धीमा हामी दैवानी संहितामा केही व्यवस्था छ, त्यस्तै सजाय गर्ने कुरा फौजदारी संहितामा पनि छ, अहिले गोपनीयता सम्बन्धी ऐन पनि आछ, अनि संविधानमा पनि प्रोभिजन छ। यी चारवटा प्रोभिजन्सहरूको बिचमा तादात्म्यता, चाहे त्यो सजायमा होस् अथवा अवधारणामा होस् अथवा कुरामा होस्, त्यो पनि गर्न जरुरी भएको मैले देखिरहेको छु। त्यहाँ एउटा युनिफर्मिटी कन्सेप्चुअल क्ल्यारिटी भएको मैले गोपनीयताको सम्बन्धमा देखेको छैन, एउटा पर्सपेक्टिभ त्यो छ। दोस्रो, हामी राष्ट्रिय सुरक्षा, सार्वभौमिकता होइन अथवा देशको अखण्डता भन्छौँ, ती चिजहरू टोटल्ली एब्स्ट्राक्ट रूपमा छन्। त्यसको एउटा मिनिमम मापदण्ड के हुनसक्छ, के कस्तो कुराहरू, अब नेसनल इन्ट्रेस्टको कुरा हो, के सोभरेन्टीको कुरा हो, के सामाजिक सामञ्जस्यताको कुरा हो, त्यसमा पनि अलिकति युजर फ्रेन्डली चाहिने अपरेसनल गाइडलाइन जरुरी भएको मैले देखिरहेको छु। त्यो चाहिने नभएर पनि यो के हो र कसो हो भनेर मान्छेलाई डर हुने, अनि अर्को कुरो जे कुरा पनि त्यसैमा प्रवेश गराएर कारवाही गर्न खोज्यो भने कारवाही पनि हुनसक्ने स्थिति भएको, जस्तो हामीले इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्टको पनि युज र मिसयुज दुइटै देखिरहेको छ। अब त्यो पनि पर्सपेक्टिभ छ। त्यो मिसयुजले गर्दा कतै डर अथवा एउटा फियर साइकोलोजीले पनि काम गरिरहेछ, त्यसकारण राज्य संयन्त्र पनि एकदमै इफेक्टिभ हुनुपर्छ। नचाहिँदो ठाउँमा दुःख दिने अस्त्रको रूपमा कानुन प्रयोग हुनु हुँदैन। अब त्यो बाहेक जनरल पब्लिक पनि डराइहाल्नुपर्ने, गल्ती नगर्यो भने डराइहाल्नुपर्ने स्थिति होइन, तर यो कुरामा कन्फिडेन्स जरुरी छ। सबभन्दा कुरो यो लिगालिटी मात्रै भएर पुग्दैन भन्ने छ कि कानुनको सिद्धान्त, लिगल वेमा मात्रै सोचेर पुग्दैन, लेजिटिमेट वेमा पनि सोच्नुपर्दछ। त्यो लिगालिटी भन्दा लेजिटिमेसी अझ बढी बलवान हुन्छ, त्यो नै पिपुलको बिल्डिङनेस र अनरसिपको कुरा हो। त्यस कारण त्यो पर्सपेक्टिभबाट पनि यो सोसियल अडिट अथवा चाहिँ यो मिडिया अडिट हुन जरुरी भएको मैले देखिरहेको छु। त्यसैले अलिकति यसको अभ्यासको क्रममा, छलफलको क्रममा अलिकति केही कमी भएको हो कि भन्ने मलाई लागेको कारण त्यहाँ छ। न त कतिपय कुराहरू चित्त बुझायो भने यिनै भइरहेका अथवा प्रस्तावित विद्यार्थी कुराहरू पनि कति राम्रा छन् होइन, त्यस कारण राम्रा कुरा जति राखेर जहाँ जहाँ आशंका छ, जे कुरामा अहिले
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं, यहाँले भनिरहेकै सन्दर्भमा मैले यहाँलाई एउटा थप प्रश्न गर्न चाहे। अब यी सबै कानूनहरू जुन सूचना प्रविधि सामाजिक सञ्जालसँग सम्बन्धित छन्, ती कानूनहरूलाई एकीकृत गरेर छाता ऐन बनाउँदा उपयुक्त हुन्छ कि, अथवा ऐनमा नै नियमावलीको बाटो राखेर अगाडि बढ्दा नीति र नियमावलीबाट अगाडि बढ्न सकिन्छ? हामीसँग एक मिनटको मात्र समय छ, मैले अन्तमा यही सोध्न चाहे।
होइन, यी सबै लहरूलाई अब किनकि आफ्नो आफ्नो पर्सपेक्टिभमा लेखिया छ, सिभिल, क्रिमिनल अथवा प्रेस फ्रिडमको हिसाबले यसलाई बेला बेलै ठाउँमा रहन सक्छ, त्यो हुनसक्छ, तर यिनीहरूको बिचमा तादात्म्यता हुनु पर्यो, बाजी नै हुनु भएन। सजायमा कुरा छ भने सजाय एक कुरा हुन्थ्यो, प्रोसेसको कुरो छ भने प्रोसेसको बताउनु पर्यो, केही बढी क्ल्यारिटी छ भने त्यो सम्बन्धित कानुनको पर्सपेक्टिभबाट क्ल्यारिटी, तर अर्को कानुनसँग नबाजिने गरी गर्नु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आजको अन्तर्संवादमा हामीले पछिल्लो समय नागरिकको प्रत्यक्ष पहुँचमा रहेका सामाजिक सञ्जालको नियमनको आवश्यकता के कति रहेको छ, अभिव्यक्ति स्वतन्त्रता र कानूनी सीमा लगायतका विषयमा केन्द्रित भएर साइबर कानूनका विज्ञ व्यक्तित्व एवं सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डाक्टर रामकृष्ण तिमल सेनासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। शुभ रहोस्। हवस्त, नमस्कार।